यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानीज इन्सेफ्लाइटिसको जोखिम बढ़ेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड। भारतको ओडिशा राज्य स्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता। र 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय।
सजिलो अनलिमिटेड ₹699 देखि ₹1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले आज आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधि संघको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा बजेटको करिब 70% स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो। प्रारम्भिक बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिकबारे स्पष्ट पार्दै उहाँले संघीय सरकारले उपलब्ध गराउने रकम सशर्त अनुदान मात्र भएको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ता समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिंचाईमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाईसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढ़ाउनुपर्ने धारणा राख्नुभयो। मन्त्री श्रेष्ठका अनुसार सुनसरी मोरङ सिंचाई परियोजनाले मात्रै वार्षिक 14 अर्ब रूपियाँ भन्दा बढ़ी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्याउँदै आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। मन्त्री रावलले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भइरहेको बताउँदै पीड़ितका हकमा जुनसुकै दलमा आस्था राखे पनि पीड़ितको न्यायोचित सम्बोधनका लागि सबै एक ठाउँमा हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकाले न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढ़िरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामी मध्ये 86% जापानिज इन्सेफ्लाइटिस रोग विरूद्धको जेई खोप नलगाएको जनाएको छ। यसै गरी हालसम्म संक्रमित मध्ये 21 जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएका पाइएको छ। जेईका बिरामीको अवस्था हालसम्म सबैभन्दा बढ़ी झापामा 10, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना रहेका छन्। मुख्यत तराई तथा भित्री मधेशका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेत लगायत पहाड़ी जिल्लामा जेई पुष्टि भएको प्रतिवेदनले जनाएको छ। जापानिज इन्सेफ्लाइटिस मुख्यत संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्दछ। यो रोग लागेमा उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत महाशाखाले अनुरोध गरेको छ। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड़ दिइएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड़ दिइएको हो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी, घर परिवार र समाजबाट अलगिनु पर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानूनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठको नियन्त्रणका लागि प्रभावित व्यक्तिले समयमै उपचारमा लाग्नु पर्नेमा जोड़ दिनुभयो। हाल नेपालमा करिब 2,00,000 को संख्यामा कुष्ठ रोग प्रभावित व्यक्ति रहेकोमा 30,000 व्यक्ति अपाङ्गताको शिकार बनेको र करिब 2,000 देखि 2,500 व्यक्ति वर्षेनी यो रोगको संक्रमणमा पर्ने गरेको पाइएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड़ दिएका छन्। सगरमाथा आरोही संघको 25 स्थापना दिवसका अवसरमा आज आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड़ दिइएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 सालमा बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेलजे शेर्पाले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचार, प्रसार, प्रवर्धन र संरक्षणमा लाग्न आग्रह गर्नुभयो। सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड पथ प्रदर्शकको सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीति निर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका 12 का 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने वाहनामा 3 जनाबाट 14 लाख र रमेश रेउले अमेरिका पठाइदिन्छु भन्दै 1 जनाबाट 3 लाख रूपियाँ लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ़दै गएको पाइएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बाल बालिकामाथि जबरजस्तीकरणीका घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ़दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्तीकरणीका घटना बढ़दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
गत सालको साउन महिनामा तीनटा, भदौ महिनामा दुईटा, असोज मंगिरमा एउटा, माघमा एउटा, फागुनमा एउटा, चैतमा एउटा र जेठमा तीनटा, असारमा दुईटा गरी 14 मतदाता भएका छन्। जबरजस्ती गर्नेको समयको व्यवस्था त गम्भीर खालको छ नि, जघन्य प्रकृतिको अपराध हो। उमेर हद हेरेर यसको सजाय, क्षतिपूर्ति, जरिमाना छुट्याए।
प्रहरीका अनुसार चालू आर्थिक वर्षमा जबरजस्तीकरणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल, टिकटक, फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्तीकरणीका मुद्दा बढ़ी हुने गर्दछन्। पीड़ितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
जबरजस्तीकरणको मुद्दाहरू संख्या बढ़िरहेको अवस्था हामीले पाएका छौँ। डाटा हेर्दाखेरि प्रहरी कार्यालय मार्फत जाहेरी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायराभित्र ल्याइसकेपछि र सरकारी वकिलको चाहिँ उपस्थिति बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि बढ़ीमा 25 दिनसम्म थुनामा राख्नलाई पटक पटक गरेर म्याथप गर्दै जान्छ। यो सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानूनी कार्यवाही अगाडि बढाउने।
कानूनको पुनः कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ़दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाई छ।
एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौं, अर्कोतर्फ हाम्रो समाज कता गइरहे, हामी कति सुरक्षित छौं त, हाम्रा लाला बाला कति सुरक्षित छन् त। पाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
जबरजस्तीकरणका घटना नियन्त्रणका लागि कानूनी कार्यवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवालाद्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आआफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ 6 भएको वार्तामा 14 सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरू काठमाडौँ आएका थिए। महोत्तरीको जलेश्वरमा नेपाल भारत सुरक्षा अधिकारी बीच लागू औषध नियन्त्रण तथा सीमा स्तम्भको सुरक्षा र अपराध नियन्त्रण लगायतका विषयमा मिलेर अघि बढ़ने सहमति भएको छ। सहमति भएसँगै दुई देशबीचको सीमा सुरक्षा प्रभावकारी बनाउने, अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढ़ाउने तथा लागू औषध ओसार पसारमा कमी आउने विश्वास गरिएको छ। महोत्तरीबाट संवाददाता मंजीत कुमार रामको रिपोर्ट।
महोत्तरीको जलेश्वरमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी छलफल भएको छ। छलफलमा महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारीहरू तथा भारत बिहार राज्य जिल्ला सीतामढीका अधिकारी सहभागी हुनुभएको थियो। लागू औषध तथा मानव तस्करी नियन्त्रण, अवैध हात हतियार, ओसार पोसार रोकथाम, सर्लाहीका किसान मल लिन जाँदा भारतीय सुरक्षाको नियन्त्रणमा रहेको सीमा स्तम्भको सुरक्षा र बाढ़ी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
लडको मर्मत सम्भार गर्ने सीमामा हुने अपराधिक गतिविधि क्रस बोर्डर इन्डियातर्फ वा नेपालतर्फ र तस्करी जन्य कुनै क्रियाकलापहरू छ भने त्यसलाई नियमन गर्ने, नीतिगत रूपमा पन्धन गर्ने, सर्लाही पिटिसनले इन्डियाको जेलमा रहनु परेको अवस्था, त्यसपछि ग्यासहरूको तस्करी हुने लगायतका विषयहरू, विपदको समयमा यो पानीको बहाव लिएर रोसटमा सर्लाहीमा त्यो रियल टाइम इन्फर्मेसन यहाँबाट कति पानी फ्लो हुँदैछ भनेर पहिलेमा हामी जानकारी गराएका।
सीमा सुरक्षामा दुवै देशबीच थप प्रभावकारी बनाउने र सीमामा अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढाउने, संयुक्त गस्तीका क्षेत्रमा विस्तार गर्ने तथा लागू औषध नियन्त्रणका लागि विशेष टोली गठन गर्ने विषयमा सहमति भएको भारत बिहार राज्य जिल्ला सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुल्तानिया।
बोर्डर सिक्योरिटी को लेकर हो गया, जो इलीगल इंक्रोचमेंट है उनके रिमूवल को लेकर, हमारे जो पिलर्स है उनके स्ट्रेंथनिंग को लेकर, फ्लड मैनेजमेंट एंड कंट्रोल में कोऑर्डिनेशन को लेकर, इंफ्रास्ट्रक्चर इश्यूज पे और बाकी सोशल हार्मनी एंड पीस पे।
आगामी दिनमा सीमा सुरक्षा अझै थप तथा प्रभावकारी बनाउने दुवै पक्षबीच सहमति भएको छ। मञ्जित कुमार राम, महोत्तरी।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 एकान्त स्थित मध्य पहाड़ी लोकमार्गमा विद्युतीय गाड़ीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। सिमलीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारी साधनले मुसीकोट खलंगाबाट सुर्खेततर्फ गइरहेको गाड़ीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बलेटक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीय छोरी सान्दीका गेवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जविन्द्र परियारले जानकारी दिनुभयो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल नेपालगंजका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीका अनुसार मोबाइलमा लामो समय कुरा गर्दा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिन्छ। अछामको मंगलसेन नगरपालिका 8 सुतुडा टोलका 86 घरधुरीमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीका पक्की धारा निर्माण गरिएको छ। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका लागि 50,27,000 रूपियाँ भन्दा बढ़ीको लागतमा खानेपानीका पक्की धारा निर्माण गरिएको हो। मंगलसेन नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सेवक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको योजनालाई थप प्रभावकारी र दिगो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको ओडिशा राज्य नजिक रहेको समुद्रमा एक कार्गो जहाज डुब्दा 22 बेपत्ता भएका छन्। पानामाको झण्डा रहेको जहाजमा 24 यात्रु सवार रहेका मध्ये 2 उद्धार गरिएको थियो। चालक दलका 24 सदस्यहरूमा 20 चिनिया, 3 म्यानमार र 1 बंगलादेशका नागरिक रहेको बताइएको छ। उक्त जहाज ओडिशाबाट फलामको सामान लिएर सिंगापुरतर्फ जाँदै गर्दा समुद्रमा डुबेको अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनु भएको छ। पूर्व रक्षा मन्त्रीले चुनाव गराउनु पर्ने माग गरेपछि उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएको हो। रूसी सेना विरूद्ध युद्धमा केन्द्रित युक्रेनले मार्शल ल लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ। जेलेन्स्कीले एएफपी लगायत संचार माध्यमका पत्रकारसँग ब्रिफिङ गर्दै युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने चेतावनी दिनुभयो। चिनिया प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता एआई क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासन मार्फत 80 अर्ब हङकङ डलर, करिब 10.2 अर्ब अमेरिकी डलर जुटाउने योजना बनाएको जनाएको छ। हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ। कम्पनीका अनुसार शेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआई सम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो फुल स्ट्याक एआई क्षमता विकासमा लगानी गरिनेछ। अलिबाबाले बिहिबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको राजस्व करिब 269 अर्ब युआन अर्थात करिब 40 अर्ब अमेरिकी डलर पुगेको छ। विश्वव्यापी रूपमा एआई सम्बन्धी प्रविधिको माग बढेसँगै कम्पनीका उत्पादनको मागमा समेत वृद्धि भएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हाल परीक्षणको रूपमा 10 तानबाट कपड़ा उत्पादन भइरहेको हेटौडा कपड़ा उद्योगले थप 10 तान सञ्चालन गरेर कपड़ा उत्पादन गर्ने भएको छ। सञ्चालनमा रहेका मध्ये 3 तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 घण्टामा 20-25 मिटर कपड़ा उत्पादन हुने गरेकोमा स्वचालित भएपछि सोही अवधिमा 65-70 मिटरसम्म कपड़ा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले जानकारी दिनुभयो। उद्योगका मेसिनबाट साड़ी पोशाक तन्ना कोरा कपड़ा रंगीन तथा बुटेदार कपड़ा सहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपड़ा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। परीक्षण उत्पादनका लागि 33 लाख रकम सरकारले उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मरमत समारोहको प्रगति बारे जानकारी लिनुभएको छ। अनुगमनका क्रममा मन्त्री यादवले 20 तान सञ्चालनका लागि तयार पारिएको र ती मध्ये 10 सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हाल स्वदेशी रिलायन्स धागो उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो। नेपाल चेम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघ बीच नेपालमा लगानी प्रवर्धन व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। दुवै पक्ष बीच भएको समझदारी पत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन गर्ने व्यापार उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने जस्ता विषयहरू समावेश भएका छन्। कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले दुवै पक्ष बीच भएको समझदारीले नेपालमा गैर आवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनको लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो। त्यस अवसरमा गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले नेपालका विभिन्न कानूनी जटिलताको कारणले वैदेशिक लगानी भित्र्याउनका लागि समस्या भइरहेको गुनासो गर्नुभयो। नेपालको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्ब बढ़ीको कृषिजन्य वस्तु आयात भएको छ। गत आर्थिक वर्ष 2082-83 भारत चीन अस्ट्रेलिया बंगलादेशबाट खाद्यान्न दाल ताजा तरकारी तथा फलफूल गरी 24 अर्ब 26 करोड़ 74 लाखको कृषिजन्य उपज नेपाल भित्रिएको हो। आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो अंश खाद्यान्न र दालजन्य वस्तुको रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख नन्द किशोर सिंहले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमट्टाबाट।
14 दक्षिण एसियाली खेलकुद आगामी चैत्र 20-28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। प्रतियोगितामा कुल 28 खेल समावेश हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एण्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्याण्डबल, हकी, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्डो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। नेपाल प्रिमियर लीग एनपीएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाड़ीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाड़ी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बेंगलुरूबाट इण्डियन प्रिमियर लीग आईपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढ़ी रन बनाएका छन्। भरतले यही वर्षको जून महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाड़ी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 मंगिर 5 काठमाडौँमा आयोजना हुने तय भएको छ। नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर सिल्भर 2026 महिला 5,000 मिटर दौड़मा कास्य पदक जितेकी छिन्। शनिबार भारतको भुवनेश्वरमा भएको खेलमा सन्तोषीले 17:31.75 दूरी पूरा गरी कास्य प्राप्त गरेकी हुन्। उक्त इभेन्ट्समा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत पदक जितेकी छिन्। सोही प्रतियोगिता अन्तर्गत 800 मिटर दौड़मा नेपालका सोम बहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। त्रिभुवन आर्मी क्लबका कुमारले उक्त दूरी 1:39.55 पूरा गरे उनले आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेका हुन्। उनले यसअघि सन् 2018 इण्डोनेसियामा सम्पन्न 18 एसियाली खेलकुदमा उक्त दूरी 1:50.25 पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।
अब मौसम। आज राति देशको हिमाली र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। दिपालको अधिकतम 33.9 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड़। भारतको ओडिशा राज्यस्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 बेपत्ता। र 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।